रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
ज्यान गई 19 जना घाइते
जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्ने सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिहरूको प्रतिबद्धता यातायात खाने पानी र सिंचाई समस्या समाधान गर्न पहल गर्ने बराहताल गाउँपालिकाका प्रमुखको भनाई
राजपा र प्रमुख दलहरूको बैठक निष्कर्ष विहीन चुनावको मिति सार्ने प्रस्ताव अस्वीकार आज फेरि बैठक बस्ने
अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा 43 जनाको ज्यान गयो लन्डनमा आगलागीमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो
र च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमी फाइनलमा आज भारत र बङ्गलादेश भिड्ने पाकिस्तान फाइनलमा पुग्यो
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ अब खबर विस्तारमा दैलेखको 28 नगरपालिका 4 पर्ने राकम कर्णालीमा बस दुर्घटना हुँदा 10 ज्यान गएको प्रहरीले जनाएको छ कालीकोटको जितेगाडाबाट महेन्द्र नगरका लागि छुटेको ना 4 ख 2998 नम्बरको बस दिउँसो 3 बजीतिर दुर्घटना हुँदा 19 घाइते भएका छन् ज्यान गुमाउनेमा 1 बालिका 7 पुरुष र 2 महिला रहेको घटनास्थलमा खटिनुभएका सही ढोर बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ सिंह नेपाली विनायक नगरपालिका अछाम रूपा नेपाली विनायक नगरपालिका अछाम धीरेन्द्र बिसी भरेविस्थान अछाम युवराज शाही राजकोट नगरपालिका 6 कालीकोट सुनिल शाही सन्नी त्रिवेणी गाउँपालिका कालीकोट धर्मराज शाही राजकोट नगरपालिका 5 कालीकोट प्रकाश शाही राजकोट नगरपालिका 5 कालीकोट र कविता शाही राजकोट नगरपालिका 5 कालीकोटको हुनुहुन्छ मृत्यु हुनेमा मृत्यु भएका 2 शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिनुभयो
सुर्खेतका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले जिल्लाको विकासका लागि एकताबद्ध भएर सुर्खेतमा काम गर्ने प्रतिबद्धता जनाएका छन् जिल्ला समन्वय समितिले गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरूले सामूहिक प्रतिबद्धता जनाएका हुन् कार्यक्रममा नगर प्रमुखको तर्फबाट बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले आफूहरू निर्वाचित भइसकेपछि आफूहरूमा चुनौती थपेको बताउनु भएको छ उहाँलाई वडामा सचिव पठाउन कार्यालय प्रमुख तथा सरकारलाई आग्रह पनि गर्नुभएको छ यस्तै उपप्रमुखको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माया ढकालले सुर्खेत जिल्लाको विकासको लागि निश्चित कार्ययोजना बनाएर अघि बढ्ने बताउनु भएको छ उहाँले यस क्षेत्रमा खानेपानी स्वास्थ्य वन अतिक्रमणका समस्या र सम्भावना रहेकाले योजना बनाएर जानुपर्नेमा जोड दिनुभएको छ उहाँले सुर्खेतका सुकुम्बासी र बाढी पीडितका समस्यामा पनि आफूहरूले ध्यान दिने प्रतिबद्धता जनाउनु भएको छ कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईले निर्वाचितहरूलाई सफलताको शुभकामना दिँदै सबैसँग सहकार्य गरेर आफू अगाडि बढ्ने बताउनु भएको छ प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विपद व्यवस्थापनको जोखिम बढी भएकाले विपद व्यवस्थापन समिति तयार गर्न नवनिर्वाचितहरूलाई सुझाव दिनुभएको छ कार्यक्रम स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो
पहिलो चरणको स्थानीय तह निर्वाचनसँगै सुर्खेतसहित 34 जिल्लामा जनप्रतिनिधिहरू चुनिएका छन् मुलुक नयाँ संरचनामा गएसँगै अब स्थानीय स्तरबाट अधिकांश सरकारी सेवा पाइने भएको छ नयाँ जनप्रतिनिधिहरूबाट नागरिकले स्थानीय स्तरमा विकास निर्माणले गति लिन र दैनिक जनजीवनमा पनि सुधार आउने अपेक्षा गरेका छन् यसै सन्दर्भमा हामीले पश्चिम सुर्खेतका बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतसँग समृद्ध बराहतालमा गर्नुपर्ने काम आगामी योजना र यसमा समस्याको बारेमा कुराकानी गरेका छौँ हाम्रा साथी मधुवन विश्वले उहाँलाई तपाईँ निर्वाचित भइसकेपछि गाउँपालिकामा पहिलो काम के हुन्छ भनी सोध्नु भएको छ
यातायातको कुराहरूलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ त्यसपछि खानेपानी सिँचाई स्वास्थ्य शिक्षा यी कर्मश जाने कुराहरू हुन् र विशेष गरी बराहताल गाउँपालिका विगतले भरिएको गाउँपालिका हो र यसमा अग्निपीडित र बाढी पीडित र अन्य गरी पीडितहरूको पनि बसोबास रहेको गाउँपालिका हो जो कोहीलाई पनि अचम्म लाग्न सक्छ भट्टेघारीमा पुस को 9 गते देखि जेठ को 3 गते सम्म बीच बीच में पृथक पृथक गरेर आफै आगो लाग्ने गरेको छ। अहिले आकाशमा पानी पर्न लाग्यो भने तिनी बस्तीहरूले आफ्नो नानीहरूलाई काखीमुनि तोरेर रुखको फेदमा बस्न बाध्य छन् र हामीले नेपाल रेड क्रस सोसाइटीबाट पालहरू लगेर तोर्ने गर्यौं र त्यसले पनि पुनः आगो लागेको छ र यसका लागि हामीले जिल्ला समन्वय समिति सुर्खेतमा अनुरोध गरेका छौं।
त्यसका लागि यो गाउँपालिकाको तर्फबाट तपाईहरुले के पहल गर्नुभएको
छ? गाउँपालिकाको तर्फबाट हामीले यो पहिलो र दोस्रो गाउँ कार्य समितिको बैठक बसेर त्यसमा जिल्ला समन्वय समिति सुर्खेतमा अनुरोध गरेका छौँ र त्यो अनुरोध मार्फत जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा मिटिङ बसेर त्यसलाई हामीले पहल गर्ने प्रयास गर्नेछौँ भनेर एलडिओ साहबले भन्नुभएको थियो। अहिले भर्खरै मैले सुनेको छु त्यो निर्णय भएको छ रे।
ब्राहताल गाउँपालिकाको समस्या के छ खासमा?
ब्राहताल गाउँपालिकाको खास समस्या भन्ने हो भने अब एउटा त यातायातको समस्या छ, अर्को बत्तीको समस्या छ, सिँचाइको समस्या छ, खानेपानीको समस्या छ, समस्याको खानी छ ब्राहताल। यो अलि बिगड पहाडी घेरिएको ब्राहताल गाउँपालिका भएको हुँदाखेरि र एक ठाउँबाट अरू ठाउँमा जानको लागि बिरामी बोक्नको लागि पनि असजिलो र अप्ठ्यारो भएको हुँदा यसमा चाहिँ पहिलो स्थानमा यातायात नै पुर्याउनु पर्छ जस्तो लाग्छ र यो ब्राहताल गाउँपालिकालाई चक्रपथमा परिणित गर्न सकियो भनेपछि एउटा वडाबाट अर्को वडामा जान र एक ठाउँबाट अर्को ठाउँमा जान, एउटा टोलबाट अर्को ठाउँमा अर्को टोलमा जानको लागि सर्वप्रथम यातायातको सम्पूर्ण विकासहरू गर्न सकियो भनेपछि सहजैसित हामी एक दिनमा ब्राहताल सम्पूर्ण घुम्न सक्छौँ भन्ने लाग्छ।
तत्काल गर्नुपर्ने के देख्नु भएको छ यहाँ?
तत्काल गर्नुपर्ने मलाई लाग्छ ब्राहताल चक्रपथ निर्माण गर्नुपर्छ। त्यसपछि ब्राहताल चक्रपथ निर्माण गर्न सकियो भने यो चाहिँ गिरिघाटबाट तेलपानी हुँदै अनि यो गाइने काँडाबाट तरङ्गा झरेर अनि यो सिरिचर हुँदै पोखरी काँडाबाट यो माथि थारी घोडाखे हुँदै फिनीकाँडा निकाल्न सक्यो भने एउटा चक्रपथ तयार हुन्छ र ब्राहताल आफैमा पनि नामैले ब्राहताल भएको हुँदाखेरि यसलाई पर्यटनको दृष्टिकोणले विकास गर्नको लागि अलिकति गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
जस्तो अब चुनावका बेला जनतासँग गरेका वाचाहरू पुरा हुन्छन्?
चुनावको बेलामा जनतासित हामीले बोलेका वाचाहरू त्यस्तो धेरै झुट्टा कुराहरू गरेका छैनौँ। जे गर्न सकिन्छ त्यो कुराहरू हामीले बोलेका थियौँ र मलाई लाग्छ 5 वर्षभित्रमा हदैसम्म पुरा गर्न सक्छौँ।
अब ब्राहताल गाउँपालिकाका केही वडामा अन्य दलको प्रतिनिधि पनि रहेको छ, उनीहरूलाई कसरी मिलाएर लैजानुहुन्छ?
यो ब्राहताल गाउँपालिकाका समुदायहरूले के गर्नुभएको छ हामीलाई यसपालि भने तपाईँहरू मिलेर काम गर्नुहोस् भनेर मिलेर हामीलाई विजय गराइदिनु भएको छ। त्यसैले जुन ओडामा जुन पार्टीका मित्रहरूले जित्नु भएको छ त्योसँग हामी पार्टीगत हुँदैन र ब्राहतालको हामी एउटा सदस्य सम्झन्छौँ र उहाँहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ।
अब भावी योजनाहरू के छन् ब्राहतालको समग्र विकासको लागि?
समग्र विकासको लागि हामी एउटा पञ्चवर्षीय खाका तयार गर्छौँ र त्यो पञ्चवर्षीय खाकामा त्यो भित्र पर्न सक्ने पर्यटकका कुराहरू छ र ब्राहताल आफैमा वन जङ्गल पर्याप्तले भरिएको एउटा गाउँपालिका भएको छ। त्यहाँबाट यातायातको कुराहरू हामी त्यसमा जोड्छौँ, बत्तीका कुराहरू, कृषिको कुराहरू र विशेष गरी यो कृषि सडकहरूलाई विकास गरेर अनि कृषि भण्डारहरूलाई उत्पादन गरी त्यहाँलाई बजारीकरण गरेर आय आर्जनको स्तर वृद्धि गरेर स्वास्थ्य, शिक्षा, पर्यटक आदि कुराहरूलाई विशेष गरी हामी जोडेर जान्छौँ।
हुनुहुन्थ्यो पश्चिम सुर्खेतका ब्राहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेत। समृद्ध ब्राहताल बनाउनु पर्नेमा आगामी काम योजना र यसमा रहेका समस्याको बारेमा भेरी खबरसँग कुराकानी गर्दै भेरी खबरमा खबरको सिलसिला जारी नै छ। रेला भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। हिजो दैलेखको 8-20 नगरपालिका 4 खिड्की जिउलाको नयने स्थलमा बस दुर्घटना हुँदा 11 जनाको ज्यान गएको भन्ने पुष्टि भएको छ। 11 जनाकै शनाखत भइसकेको छ। यसअघि हामीले 8 जनाको शनाखत भएको नाम पढेका थियौँ भने 11 जनाको शनाखत भइसकेको हामीलाई जानकारी आएको छ। जसमा मेनका फर्साल रासकोट नगरपालिका 6 कालीकोट, होई जाली सुनार सन्नी त्रिवेणी 6 कालीकोट र मंगल कसेरा बाजुराको हुनुहुन्छ, उहाँहरूको पनि शनाखत भइसकेको छ। दुर्घटनामा हाम फालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेम बहादुर सिंह दुर्घटना लगत्तै दौडेर राकम प्रहरी चौकी पुग्नु भएको थियो। चालकले अघिल्लो टायर चिप्लिएर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताउनु भएको छ। दुर्घटनामा घाइते मध्ये 2 जनालाई हेलिकप्टर र अरू 9 जनालाई एम्बुलेन्सबाट सुर्खेत नेपालगञ्ज लगिएको छ र अन्त्य 7 जना घाइतेको राकमै उपचार भइरहेको प्रहरी प्रमुख डीएसपी केदार रजवारले जानकारी दिनुभयो।
राष्ट्रिय जनता पार्टी राजपा नेपालले असार 14 गते हुने दोस्रो चरणको चुनाव सार्न गरेको प्रस्ताव ठूला दलले अस्वीकार गरेका छन्। नेपाली काँग्रेस, नेकपा, एमाले, माओवादी केन्द्र र राजपाका नेता बीच सिंहदरबारमा भएको वार्तामा राजपाका नेताले संविधान संशोधन गरेर आफूहरूलाई पनि चुनावमा भाग लिने वातावरण गराउन आग्रह गरेका थिए। राजपाका नेताहरूले यसअघि पनि चुनाव सार्न सरकारलाई आग्रह गरेका थिए। उनीहरूकै आग्रहमा चुनाव 3 पटक सरेको थियो। तर मुख्य दलहरूले भने चुनावपछि संविधान संशोधन गर्ने भन्दै 14 गतेकै चुनावमा भाग लिन आग्रह गरेका थिए। बैठकपछि एमाले संसदीय दलका उपनेता सुभाष नेमाङले असार 14 गतेको चुनाव कुनै पनि हालतमा सार्न नसकिने अडान राख्नु भएको थियो। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले राज्यपाललाई चुनावमा ल्याउन छलफल जारी राखेको र आज छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिनुभएको छ। तर राज्यपालका नेता शरद सिंह भण्डारीले भने सरकारले सबै दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउनु पर्ने भन्दै पहल गर्न आग्रह गरेको बताउनु भएको छ। सरकारका अहिलेसम्मका गतिविधिले आफूहरू चुनावमा जाने वातावरण नरहेको दावी गर्नुभएको छ।
स्थानीय निर्वाचनका कारण 3 पटकसम्म सरेको कक्षा 11 को परीक्षा आजबाट सुरु भएको छ। 11 को परीक्षा ढिलो हुँदा कक्षा 12 को पाठ्यक्रम नै प्रभावित बन्ने भएकाले परीक्षा नबिथोल्न बोर्डले आग्रह गरेको छ। परीक्षामा 450,000 विद्यार्थीहरू सहभागी हुँदैछन्। यीमध्ये 2,37,000 छात्र र 2,11,000 छात्र रहेका छन्। परीक्षाका लागि देशभर 9,093 केन्द्र तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिलीराम रिमालले 1 महिना ढिलो भएको परीक्षा अहिले पनि गर्न नसकिए विद्यार्थीकै भविष्यमा खेलवाड हुने बताउनु भएको छ। निर्वाचनलाई लक्षित बन्द र आम हडतालको प्रभावले कक्षा एघारको परीक्षामा पर्न नदिन सरकारवालाले आग्रह पनि गरेका छन्।
नेपालगंज उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वारले नेपालगंजको विकासको लागि आफूहरू कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन्। नेपालगंजमा भएको राउण्ड टेबल कार्यक्रममा सहभागी मेयरका उम्मेद्वारले देशकै प्रमुख ऐतिहासिक शहर नेपालगंजको विकासमा आफूहरू कटिबद्ध भएर लाग्ने बताएका छन्। उनीहरूले भौतिक संरचना निर्माण, पुननिर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, फोहोरमैला व्यवस्थापन जस्ता विषयलाई प्राथमिकता दिने बताएका छन्। कार्यक्रममा नेपाली काँग्रेसका मेयरका उम्मेद्वार सुरेश कुमार कनोडिया, एमालेका शमसुद्दिन सिद्दिकी, माओवादीका दामोदर आचार्य, राप्रपाका धवल शमशेर राणा, त्यस्तै संघीय समाजवादी फोरमका कमरुद्दिन राईको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालगंज क्षेत्रका उद्योगी व्यापारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पेसाकर्मी तथा खेलकुद कर्मीले मेयरका उम्मेद्वारसँग जिज्ञासा राखेका हुन्।
स्थानीय तहको दोस्रो चरणको चुनावका लागि नेपाली कंग्रेसले दाङका 2 उपमहानगरपालिका र 1 नगरपालिकामा उम्मेद्वारको टुङ्गो लगाएको छ। कंग्रेस केन्द्रीय कार्य समितिको बैठकले घोराई उपमहानगरपालिकाको मेयरमा भूप बहादुर डाङ्गी र उपमेयरमा पुष्पा श्रेष्ठलाई उम्मेद्वार बनाएको छ। यसैगरी तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा देविका नेपाली, लमही नगरपालिकाको मेयरमा जोगराज चौधरी र उपमेयरमा देविका बेलवासेलाई उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कंग्रेस दाङले जनाएको छ। अरू दलले भने यसअघि नै उम्मेद्वारको टुङ्गो लगाइसकेका छन्।
दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि बर्दियाका 53 मतदान स्थानलाई अति संवेदनशील मानिएको स्थानीय प्रशासनले जनाएको छ। पारासँग जोडिएको सीमावर्ती क्षेत्र बाँसगढी लगायतका ठाउँलाई अति संवेदनशील क्षेत्रका रूपमा लिएको एसपी भरत बहादुर बोहराले जानकारी दिनुभएको छ। यस्तै 42 स्थान संवेदनशील र 58 मतदान स्थल सामान्य रहेका छन्। सुरक्षा संवेदनशीलता हेरेर सुरक्षाकर्मी पर्याप्त जनशक्ति परिचालन गरेको उहाँको भनाइ छ। निर्वाचनका लागि सेना करिब 500, सशस्त्र प्रहरी 500 तथा नेपाल प्रहरी 1,200 र म्यादी प्रहरी 1,600 बढी परिचालन गरिने स्थानीय प्रशासनले जनाएको छ। निर्वाचन अघि 48 घण्टा सीमा बन्द गरिनेछ भने सीमामा अपराधिक गतिविधि रोक्न सीमावर्ती क्षेत्रमा दुवै मुलुकका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्दै आएका छन्। निर्वाचनलाई मध्यनजर राख्दै राति 9 बजेदेखि पसल होटेल बन्द गरिएको छ। शंकास्पद गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सादा पोसाकमा प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।
यस्तै रुकुमा पनि 27 मतदान स्थललाई अति संवेदनशील मानिएको छ। 5 नम्बर प्रदेशमा पर्ने 3 गाउँपालिकाका 31 मतदान स्थल मध्ये 4 मतदान स्थल सामान्य रहे पनि 27 मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा रहेका 14 स्थान, भूमे गाउँपालिकामा रहेका 8 स्थान र सिस्ने गाउँपालिकामा रहेका 5 स्थान गरेर 27 स्थानलाई अति संवेदनशील मानिएको प्रहरीको भनाइ छ। डीएसपी अंगुर जीसीले एउटा बुथमा 15 जना म्यादी प्रहरी, 7 नेपाल बाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकमा प्रहरी तथा नेपाली सेनालाई खटाउने तयारी भइरहेको बताउनु भएको छ। भौगोलिक रूपले विकट रहेका कारण विप्लव माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने भन्दै उचित सतर्कता अपनाइएको उहाँको भनाइ छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भनियो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। यही असार 3 गते सुर्खेतको चिङगाट गाउँपालिकामा पर्ने औबलचिङमा चिङगाट गाउँपालिकावासीलाई लक्षित गरेर एकीकृत घुम्ती शिविर हुने भएको छ। शिविरमा नागरिकता, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र वितरण लगायतका सेवा दिइने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले जानकारी दिनुभएको छ। शिविरमा स्वास्थ्य जाँच, आँखा अस्पताल सुर्खेतको सहयोगमा आँखा जाँच तथा पशु पंक्षी उपचारका साथै बिउ वितरण समेत हुने भएको छ। निशुल्क घुम्ती शिविर पुगेर आवश्यक सेवा सुविधा लिन पनि प्रशासनले सम्बन्धित सबैमा आग्रह गरेको छ।
हुम्लाको उत्तरी नामखा गाउँपालिकाबाट चिनको पुरङ्ग काउन्टीसँग जोड्ने सडक मार्ग यस वर्ष सञ्चालनमा आएको छ। गएको कार्तिक महिनादेखि भारी हिमपातको कारणले रोकिएको यो सडक खण्ड हिउँ पग्लिएपछि फेरि सञ्चालनमा आएको हो। हिमपातले नामखादेखि हिल्सासम्मको सडक खण्डको विभिन्न भागमा बाटो भत्काउँदा हालसम्म सञ्चालन हुन सकेको थिएन।
भेरी खबरमा अब केही विदेशको खबर। अफगानिस्तानको हेलमन्ड प्रान्तमा गैराती गरिएको सुरक्षा कारवाहीमा परि कम्तीमा पनि 43 जना लडाकु मारिएका छन्। अफगानिस्तानको गृह मन्त्रालयले हवाई सुरक्षा कारवाहीमा उनीहरू मारेको समाचार सस्ता सिन्हाले जनाएको छ। नेटो सेनाले गरेको हवाई कारवाही मार्जा जिल्लाको बाकिलमा भएको थियो। आक्रमणमा परि मारिएमा तालिबान लडाकुका मुख्य पदाधिकारी पनि रहेका मन्त्रालयले जनाएको छ। कारवाही गरेको स्थानबाट ठूलो मात्रामा उनीहरूका हात हतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिने र नष्ट कार्य गरेको पनि अफगान सुरक्षा निकायले जनाएको छ। अफगानिस्तानको राजधानी काबुलदेखि घटनास्थल 555 किलोमिटर दक्षिणतर्फ पर्ने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ। अफगानिस्तानको सुरक्षा फौजले लडाकु विरुद्धको सुरक्षा कारवाही देशभरि नै तीव्र बनाएको जनाएको छ।
लन्डनको एक भवनमा भीषण आग लागि हुँदा ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। लन्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको 24 तले ग्रेनफेल टावरमा आग लागि भएको हो। आग लागिमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लन्डनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अन्य अग्नि नियन्त्रकले 65 जनालाई कुशल उद्धार गरेको छ। 24 तले ग्रेनफेल टावरमा 120 फ्ल्याट रहेको र आगोले सबैजसो फ्ल्याटमा क्षति पुगेको छ। प्रधानमन्त्री टेरिजा मेले घटनाको विषयमा पूर्ण अनुसन्धान हुने बताउनु भएको छ। आगलाई परि घाइते भएका 78 जनाको लन्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका लागि 40 भन्दा बढी अग्नि नियन्त्रक इन्जिन र 200 जना अग्नि नियन्त्रक खटाइएका थिए।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। गइरातिसकेको प्रतियोगिताको पहिलो सेमी फाइनलमा इङ्ल्याण्डलाई 8 विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो। 212 रनको सामान्य लक्ष्य पाकिस्तानले 37.1 ओभरमा मात्र 2 विकेटको क्षतिमा भेट्टाएको हो। पाकिस्तानको जेसँगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ। प्रतियोगिताको अर्को सेमी फाइनलमा आज भारत र बङ्गलादेश खेल्ने भएका छन्। दिउँसो 3 बजेपछि सुरु हुने खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्ने भएको छ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दैलेखको राकम कर्णालीमा बस दुर्घटना हुँदा 11 जनाको ज्यान गएको पुष्टि, 18 जना घाइते।
जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्ने सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिहरूको प्रतिबद्धता। यातायात, खाने पानी र सिँचाइ समस्या समाधान गर्न पहल गर्ने बराहताल गाउँपालिकाका प्रमुखको भनाई।
राजपार प्रमुख दलहरूको बैठक निष्कर्षविहीन, चुनावको मिति सार्ने प्रस्ताव अस्वीकार, आज फेरि बैठक बस्ने।
अफगानिस्तानमा सुरक्षा कर्मीको कारवाहीमा 43 जनाको ज्यान गयो। लन्डनमा आगलागीमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो।
र च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमी फाइनलमा आज भारत र बङ्गलादेश भिड्ने, पाकिस्तान फाइनलमा पुग्यो।
हवस् तरीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।